ওই দিয়ে বললাম চার কো একদিকে ছ, हरेक आत्मालाई विश्वास नगर। तर आत्माहरू चाहिँ परमेश्वरबाट हुन् कि होइनन् भनी तिनीहरूलाई जाँचेर हेर, किनकि अनेकौँ झुटा भविष्यवक्ताहरू संसारमा निस्किआएका छन्। यसैबाट तिमीहरूले परमेश्वरको आत्मालाई चिन, येशु ख्रिस्ट शरीरमा भई आउनु भएको हो भने स्वीकार गर्ने हरेक आत्मा परमेश्वरबाटको हो, अनि येशु ख्रिस्ट शरीरमा भई आउनुभएको हो भने स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाटको होइन। अनि यो चाहिँ ख्रिस्ट विरोधीको आत्मा हो जसको विषयमा त्यो आउँछ भन्ने तिमीहरूले सुनेका छौ र अहिले पनि संसारमा छँदैछ। हे साना नानीहरू हो, तिमीहरू परमेश्वरका हो र तिमीहरूमाथि विजयी भएका छौ, किनभने जो तिमीहरूभित्र हुनुहुन्छ उहाँ चाहिँ संसारमा हुनेभन्दा महान हुनुहुन्छ। तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्दछन् र संसारले तिनीहरूको कुरा सुन्छ। हामी चाहिँ परमेश्वरका हौँ, जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, जो परमेश्वरको होइन त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यका आत्मा र भ्रमको आत्मालाई चिन्छौँ। चार पदमा चाहिँ र छ पदमा चाहिँ हेऱ्यो भने त्यो दुईपटक के लेखेको छ भने परमेश्वरबाटको हो, परमेश्वरबाटका हो। यसरी एकातिर छ भने परमेश्वरका हौ, अर्कोतिर चाहिँ परमेश्वरको होइन, परमेश्वरबाटको होइन, त्यसले यो तुलना गरिरहेछ। अनि परमेश्वरको होइन भने ऊ के को हो त? कसैले मलाई जवाब दिन सक्नुहुन्छ? ऊ संसारको हो, ठिक त्यही भनिरहेछ। त्यो चाहिँ पाँच पदमा छ, तिनीहरू संसारका हुन्। अनि यहाँ चाहिँ यो यो चिठी पाउनेहरूले चाहिँ लाई के भनेको छ भने तिमीहरू परमेश्वरका हो, त्यो चाहिँ चार पदमा छ। अनि उनीहरूलाई चाहिँ कसरी बयान गरेको छ भने साना नानीहरू भनेको छ। यसबाट चाहिँ फेरि हामीले बुझ्छौँ यिनीहरूले चाहिँ नयाँ जन्म पाएका रहेछ, उनीहरूले आत्मिक रूपमा नयाँ जीवन पाएको रहेछ। यो नयाँ जन्म पाउनै पर्छ, नयाँ जन्म पाएको छैन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन भनेर येशूले भन्नुभयो योहन्ना 3:3। नयाँ जन्मद्वारा हामीले नयाँ स्वभाव पाउँछौँ, नयाँ हृदय पाउँछौँ, नयाँ जीवन पाउँछौँ। साँचो क्रिस्चियन विश्वास भनेको यो नयाँ जीवन यहाँभित्र पाउन। अनि मैले धेरैचोटि भनिसकेँ, म 20 वर्षको उमेरमा मेरो जीवनमा यो घटेको हो। मैले चाहिँ सुसमाचार सुनेर जब आफ्नो पापबाट म फर्केँ प्रभु येशु कहाँ र उहाँलाई विश्वास गरेँ मेरो मुक्तिदाता भने, त्यो बेला उहाँले मलाई नयाँ गरी जन्माउनु भयो, मलाई नयाँ जीवन दिनुभयो, अनि मलाई एउटा नयाँ स्वभाव दिनुभयो। अनि उहाँको सानो नानी बने त्यो दिनदेखि। त्यसैले उनीहरूलाई साना नानीहरू भनेको छ। अनि अर्को कुरा चाहिँ यो नानीहरू भनेकोबाट चाहिँ के बुझिन्छ भने यहाँ सम्बन्ध छ, सन्तान हो उनीहरू, उनीहरू परमेश्वरका नानीहरू सन्तान हो, परमेश्वरसित उनीहरूको वास्तविक नै पारिवारिक सम्बन्ध छ। परमेश्वरलाई उनीहरूले हाम्रो पिता, मेरो पिता, मेरो स्वर्गमा बस्नु हुने बुवा भन्न सक्छन्। अनि यो नै साँचो ख्रिस्टियन विश्वास हो। अनि प्रियहरू, त्यो नभएसम्म तपाईँको जीवनमा यो नभएसम्म तपाईँले यो बुझ्नै पर्छ कि म साँचो ख्रिस्टियन भएको छैन, म साँच्चै मुक्ति पाएको छैन। अनि कुनै हालतले पनि तपाईँले आफूलाई चाहिँ म भएका अरे भनेर चाहिँ बनाउने नखोज्नुहोस्। त्यो खोजेर हुने होइन, तर साँचो पश्चाताप र विश्वासले परमेश्वरको सन्तान हामी भनिन्छ, उहाँले हामीलाई नयाँ गरी जन्माउने हो। हामीले आफैले आफूलाई जन्माउँदै हो, न शरीरमा न आत्मा। अर्को कुरा चाहिँ यहाँ चार पदमा चाहिँ कसरी बयान गरेको छ भने यो व्यक्तिहरूलाई, यो चिठीको प्रापकहरूलाई, उनीहरू साना नानीहरू मात्र होइन, उनीहरू परमेश्वरको हौ मात्र भनेको छैन, उनीहरूलाई के पनि भनेको छ भने र तिनीहरूमाथि तिमीहरू विजयी भएका छौ भनेर बयान गरेको छ। यो शब्द यो विजयी भएका छौ अथवा जितेको छौ भन्ने शब्द चाहिँ यूहन्नाले पहिला पनि प्रयोग गरिसके यो पत्रमा, जुन चाहिँ हामीले पहिला अध्ययन गर्दा दुई अध्यायमा हामीले दुईचोटि भेटेका थियौँ। एकचोटि हेर्नुहोस् त दुई अध्यायको तेह्र र चौध पदमा, तेह्र र चौध पदमा दुई अध्यायको दुईको तेह्रमा यहाँ लेखेको छ, हे बाबुहरू हो म तिमीहरूलाई लेख्दछु किनभने जो सुरुदेखि हुनुहुन्छ उहाँलाई तिमीहरूले चिनेका छौ। हे जवानहरू हो म तिमीहरूलाई लेख्दछु किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। देख्नुभयो, जितेका छौ कसलाई? त्यस दुष्टलाई जितेका छौ अथवा विजय भएका छौ। हे साना नानीहरू हो म तिमीहरूलाई लेख्दछु किनभने तिमीहरूले पितालाई चिनेका छौ। हे बाबुहरू हो मैले तिमीहरूलाई लेखेको छु किनभने जो सुरुदेखि हुनुहुन्छ उहाँलाई तिमीहरूले चिनेका छौ। हे जवानहरू हो मैले तिमीहरूलाई लेखेको छु किनभने तिमीहरू बलिया छौ अनि परमेश्वरको वचन तिमीहरूमा रहन्छ र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। दुई दुईचोटि त्यही ग्रिक शब्द यहाँ प्रयोग भएको छ। एउटा कम्पनी छ नि, लुगा बनाउँछ उनीहरूले, जुत्ता पनि बनाउँछ, नाइकी भन्ने कम्पनी, सुन्नुभएको छ है? त्यो चाहिँ ग्रिक भाषाबाट आएको, निकाओ भन्ने भाषाबाट। अनि निकाओ भनेको चाहिँ विजय हुनु, नाइकी भनेको चाहिँ विजेताहरू भनेको भाषा। अब सबैजना नाइकी लुगा लाउन नथाल्नुहोस् न, त्यो लुगा लाउनेमा विजेताहरू पनि होइन हामी। जे होस् तपाईँलाई सम्झन अब मद्दत हुन्छ, त्यही शब्द चाहिँ पहिले योभन्दा चार अध्यायमा पनि विजयी भएका छ है, त्यो निकाओ भन्ने शब्द छ। यहाँ पनि जितेका छौ दुष्टमाथि, त्यो निकाओ भन्ने शब्द छ। अब तर पहिले योभन्दा दुई अध्यायमा त जवानहरू भनेको छ, अनि यहाँ के भनेको छ? उनीहरूले चाहिँ दुष्टमाथि उनीहरू जितेका रहेछ भनेको छ। अनि दुष्ट भनेको त्यो त शैतानको कुरा गरेको हो। अनि यो जित्नु विजय हुनुको माने चाहिँ त्यहाँ के छ? त्यहाँ एउटा द्वन्द छ, त्यहाँ लडाइँ छ, त्यहाँ विरोध छ, त्यहाँ हामीलाई रोक्न खोज्ने, हामीलाई विरोध गर्न खोज्ने त्यहाँ एउटा छ शैतान। चाहिँ हामीसँग लड्न चाहन्छ, हामीलाई लडाउन चाहन्छ। उसलाई चाहिँ पहिलो पत्रुस पाँचको आठमा चाहिँ तिमीहरूको विरोधी पनि भनेको छ, उसलाई तिमीहरूको विरोधी शैतान भनेको छ। अनि त्यहाँ चाहिँ उसलाई चाहिँ एउटा गर्जने सिंह, भोकाएको सिंहसँग तुलना गरेछ, जसले चाहिँ विश्वासीहरूलाई निल्न चाहन्छ। तर यहाँ पहिले योभन्दा दुईको तेह्र र चौधमा चाहिँ यो जवानहरू चाहिँ विश्वासीहरूलाई जनाउँदैछ। हामीले पहिला अध्ययन गरेको थियौँ, जुन विश्वासीहरू चाहिँ बढ्दै बढ्दै गएको छ, केमा बढ्दै गएको छ? परमेश्वरको वचनमा, वचनको ज्ञानमा, यसलाई विश्वास गर्नमा, यसलाई मनन गर्नमा, अनि हाम्रो सोचाइ नै वचनमा लानलाई ढाल्नमा बढ्नु भनेको त्यही हो। हाम्रो सोचाइ चाहिँ कतिको बाइबलीय भयो, जति बाइबलीय भयो त्यति बलियो छ, किनभने हाम्रो सोचाइ परमेश्वरको जस्तो हुन्छ। अनि यिनीहरू चाहिँ झन्झन बलियो, झन्झन बलियो भएर उनीहरूले यो शैतानलाई चाहिँ सामना गर्न सकेका रहेछन्, उसलाई जितेको रहेछन्, उसलाई रोक्न सकेको रहेछन्। उनीहरूको जीवनमा चाहिँ उसलाई उनीहरूलाई लडाउन शैतानलाई दिएन छ। तर हाम्रो पहिले एउटा चारको खण्डमा त जवानहरू भनेको छैन, यहाँ त साना नानीहरू भनेको छ। अनि मैले पहिला पनि पढेको थिएँ, यो साना नानीहरू चाहिँ दुईटा तरिकाले प्रयोग भएको छ यो पत्रमा। एउटा चाहिँ अनि जे होस् अनि यहाँ प्रयोग भएको अर्थ चाहिँ के हो भने जन्मेकाहरू भन्ने शब्द हो, जन्मेकाहरू। अर्को चाहिँ छोराहरू भन्ने शब्द पनि छ एउटा है, छोराहरू भनेको त्यसलाई चाहिँ विशेष गरी उनीहरू चाहिँ परमेश्वरको सन्तानको धर्मपुत्र हुने स्थान पाएको भन्ने। तर यहाँ चाहिँ जन्मेकाहरू भनेपछि यो सबै विश्वासीलाई समेट्छ वास्तवमा यो शब्दले चाहिँ, साना नानीहरू। अनि चार पदले बताउँछ कि त्यसैले सबै विश्वासीहरू, प्रत्येक नयाँ जन्म पाएको विश्वासीले चाहिँ उनीहरूमाथि तिनीहरूमाथि विजय भएका छन् भनेर छ। उनीहरूमाथि रे, यहाँ त बहुवचन छ, एउटा माथि होइन तिनीहरूमाथि। अब यो भनेको के हो? अब त्यो तिनीहरूमाथि भनेको अर्थ चाहिँ एकदेखि तिन पदमा अगाडि नै बताएको विषय हो। चारको एकदेखि तिन, चार अध्यायको एकदेखि तिनमा चाहिँ कसको कुरा गरिएको छ? त्यहाँ झुटा शिक्षाहरू शिक्षकहरूको कुरा गरेको छ, झुटा भविष्यवक्ताहरूको कुरा गरेको छ, र ख्रिस्ट विरोधीको आत्माको कुरा गरेको छ। अनि एकदेखि तिनमा तिनीहरूमाथि विजयी भएका छौँ। त्यसैले साँचो विश्वासीहरूलाई सधैँ नै झुटो शिक्षकहरूले झुक्याउन सक्दैन। साँचो विश्वासीलाई पर्मानेन्टली अथवा स्थायी रूपमा एउटा साँचो विश्वासीलाई झुटो शिक्षामा लान सकिँदै सकिँदैन। यो पद अनुसार विजयी भएको छ भने यदि एउटा व्यक्तिले साँच्चै प्रभुलाई पाएको छ भने यहोवाको साक्षीले अलमल चाहिँ पार्ला उसलाई, के भनेको उसले होइन, अनि अशान्ति पनि ल्याइदिएला उसको कुरा सुन्दा सुन्दा है, अनि सिओन आएर उसलाई गोलमाल पनि पार्ला एकछिन। तर स्थायी रूपमा उनीहरूकै बनाउन चाहिँ सक्दै सक्दैन, किनभने यहीँ लेखेको छ, यसाना नानीहरू तिमीहरू परमेश्वरका हो र तिनीहरूमाथि विजय भएका छौ। त्यसैले के हुन्छ जब एउटा व्यक्ति चाहिँ, जस्तो कि मैले त्यहाँ एउटा चिनेको थिएँ एउटा व्यक्ति धुम्कीवासमा, यहाँ धुम्कीवासको चर्चमा जाने व्यक्ति, अनि त्यो व्यक्तिले चाहिँ फिलिप तामाङ उसको नाम, अनि म सर्दी सुसमाचार सुनाउन आयो भनेर थाहा पाएपछि मलाई त विरोध गर्न थाल्यो, यो त मेरो इलाका हो, किन यहाँ सुनाउन आउनुभएको? काठमाडौँदेखि, म त पहिला काठमाडौँदेखि आउँथेँ मोटरसाइकलमा, अनि म भेट्न गएँ, मैले विरोध गर्दैछु भनेर कस्तो खालको मान्छे रहेछ, म कुरा सुन्छु उसको के हो, सुन्न गएँ, अनि तर मेरो अगाडि चाहिँ विरोध गरेन, फेरि अरूहरूको पछाडि, मेरो पछाडिले गर्दो रहेछ, म उसलाई नै भेट्न जाँदाखेरि चाहिँ केही पनि भन्नु। अनि केही समय बित्यो, केही समय बित्यो, अनि पछि चाहिँ मैले थाहा पाएँ कि यो फिलिप तामाङ त सिओनमा गएछ। सिओन आन्जाहोङ एउटा कोरियन मान्छेलाई परमेश्वर भनेर मान्न गएछ। अनि ऊ अहिले पनि अब कतासम्म थाहा छैन, तर मैले के उदाहरण दिएको भने साँचो विश्वासी चाहिँ देख्नु हुँदैन, जो चाहिँ झुटो शिक्षामा नै बेचिने जाने, त्यसरी जाने व्यक्तिहरू चाहिँ खालखालको कारणले जान्छन्, तर एउटा चाहिँ पैसाको लागि जान्छ, के फाइदा हुन्छ। अनि मैले सुनेको त्यो व्यक्तिले चाहिँ त्यहाँको चर्चको कतिजनालाई पनि लान खोजेछ, अब कोही गयो गएन थाहा छैन, तर झुन्डलाई नै लान खोजेछ, अनि पछि चर्चले नै उसलाई निकाल्नु परेछ। त्यसैले केही स्वार्थको लागि गर्छन्, तर साँचो विश्वासीहरूलाई झुटो शिक्षकहरूले चाहिँ सदाको लागि फसाउन चाहिँ सक्दैन। यो चाहिँ ठुलो सान्त्वना भन्दा है। अनि त्यसैले अर्को कुरा यहाँ देख्छौँ, अनि यसको कारण छ, एउटा कारण छ, कारण के छ? किन भने भनेर चाहिँ यहाँ चार पद माइनस छ, किन भने, किन भने जो तिमीहरूभित्र हुनुहुन्छ उहाँ चाहिँ संसारमा हुने भन्दा महान हुन्छ। यहाँ चाहिँ के भनेको छ भने यहाँ बुझ्ने प्रयास गरौँ एकछिन है, म नि चाँडो जाँदैछु, कहिलेकाहीँ आफूभन्दा छिटो दोकानमा छैन। त्यसैले अब अघि हामीले पहिले यहुन्ना दुई अध्यायमा हेरेका थियौँ कि जवानहरूले चाहिँ त्यो दुष्टलाई जितेका रहेछ, कसरी रहेछ भने परमेश्वरको वचन उनीहरूभित्र भएकोले, त्यही लेखा छ, तिमीहरूभित्र परमेश्वरको वचन बास गर्दछ, अनि त्यो दुष्टमाथि तिमीहरू विजयी भएका छौ, त जितेका छौ। तर यहाँ चाहिँ यो साना नानीहरू पनि विजयी भएका छन् झुटो शिक्षकहरूमाथि मात्र होइन, तर यहाँ भनेको छ संसारमा हुने माथि। अब यो चाहिँ भनेको को हो? एकजनाको कुरा गरेछ यहाँ, संसारमा हुनेहरू भनेको छैन, तिमीहरूभित्र जो हुनुहुन्छ उहाँ चाहिँ संसारमा हुने भन्दा महान हुन्छ। त्यसैले यहाँ चाहिँ के लेखेको छ भने साना नानीहरू चाहिँ विजयी भएका छन्, उनीहरू के जवानहरू चाहिँ विजयी भएका छन् उनीहरूभित्र के भएकोले, परमेश्वरको वचन भएकोले। यो साना नानीहरू चाहिँ विजयी भएका छन् किन, उनीहरूभित्र चाहिँ एकजना भएकोले। को हो यहाँ लेखा छ, जो तिमीहरूभित्र हुनुहुन्छ, साना नानीहरूभित्र छ, परमेश्वरको नयाँ जन्म पाएको उहाँको जनहरूभित्र चाहिँ कोही न कोही हुनुहुन्छ भनेको छ, जो तिमीहरूभित्र हुनुहुन्छ। प्रश्न, को हुनुहुन्छ विश्वासीभित्र, है को हुनुहुन्छ? अब यो सन्दर्भले नै जवाफ दिन्छ, हामीले त्यतिकै हावाबाट एउटा जवाफ दिने होइन, हामीले त्यसो गर्न मिल्दैन यहाँ उभिएर सिकाउनेले। यहाँ जे लेखा छ त्यही भन्ने हो, यो पुरै सन्दर्भ एकदेखि छ पदमा हेऱ्यो भने यसको जवाफ आउँछ। यो खण्डमा चाहिँ दुईवटा प्रतिस्पर्धा गर्ने आत्माहरूको कुरा गरेको छ, हरेक आत्मा विश्वास नगर भनेछ पहिलो पदमा, अनि त्यसपछि दुई पदमा चाहिँ के भनेछ भने परमेश्वरको आत्मा चाहिँ यसरी चिनिन्छ भनेछ, परमेश्वरको आत्मा। अनि तीन पदमा चाहिँ ख्रिस्ट विरोधीको आत्मा चाहिँ यसरी चिनिन्छ भनेछ। यहाँ दुईवटा आत्माको यहाँ द्वन्द रहेछ, अथवा यहाँ दुईवटा आत्मा फरक फरक छन्, परमेश्वरको आत्मा, अर्कोतिर चाहिँ ख्रिस्ट विरोधीको आत्मा। अनि अन्तमा चाहिँ छ पदमा चाहिँ फेरि तुलना गरेछ, छ पदको लास्टमा के भनेको छ हेर्नुहोस् त, यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मा चिन्छौँ। देख्नुभयो दुईवटा आत्माको बिचमा चाहिँ यहाँ द्वन्द छ, मिल्दैन, सत्यको आत्मा अर्कोतिर चाहिँ भ्रमको आत्मा। अनि चार पद जहाँ हामीले अध्ययन गर्दैछौँ त्यहाँ चाहिँ त्यहाँ दुई द्वन्द्वमा यहाँ एकले अर्कालाई विरोध गरिरहेको लडिरहेको त्यहाँ दुईवटा पार्टी छ भनेको छ। चार पदमा हेर्नुहोस् त, ए साना नानीहरू हो तिमीहरू परमेश्वरको हो र तिनीहरूमाथि विजय भएका छौ, किनभने जो तिमीहरूभित्र हुनुहुन्छ उहाँ चाहिँ संसारमा हुनेभन्दा महान हुनुहुन्छ। यो दुईवटा लड्ने पार्टी भनौँ न चाहिँ एउटा चाहिँ विश्वासीभित्र हुने एकजना छ जो तिमीहरूभित्र हुनुहुन्छ, र अर्को पार्टी चाहिँ को हो जो संसारमा छ। है अब यो त स्पष्ट बुझ्न सकिन्छ, जो संसारमा छ भनेको त्यो त शैतान, त्यो दुष्टकै कुरा गरेको, त्यो दुष्टको कुरा गरेको, है दुष्टमाथि विजयी भएका छ, त्यो दुष्टको कुरा गर्दछ, शैतान कुरा गर्दछ। अनि जो तिमीहरू भित्र हुनुहुन्छ भनेको को हो, यो त परमेश्वरको पवित्र आत्मा कुरा गरेको, माथिदेखि त्यही नै छ, सत्यको आत्मा, परमेश्वरको आत्मा यसरी चिन। त्यो संसारमा हुने भनेको चाहिँ त्यो भ्रमको आत्मा हो, भ्रमको आत्मा हो, र तिमीहरूभित्र हुनुहुने भनेको विश्वासीभित्र हुनुहुने चाहिँ सत्यको आत्मा हुनुहुन्छ। ठिक छ, यहाँसम्म बाइबलले जे भनेको छ त्यही पढिदिएको छु मैले। अब चाहिँ तपाईँलाई प्रश्न आउँछ, तपाईँले आफूलाई सोध्नुपर्छ, म तपाईँलाई सोध्छु कि तपाईँभित्र परमेश्वरको आत्मा हुनुहुन्छ? त्यही भनेको छ, जो तिमीहरूभित्र हुनुहुन्छ, उहाँ चाहिँ संसारमा भएको त्यो दुष्ट आत्माभन्दा ठुलो हुनुहुन्छ, महान हुनुहुन्छ, त्यसैले तिमीहरू जितेका छौ। यदि तपाईँभित्र परमेश्वरको आत्मा हुनुहुन्छ भने त्यो दुष्ट आत्मा यहाँभित्र छिर्न सक्छ होला? चल्दैन, चल्दैन। सुन्नुहोस् है, अनि यहाँ अनिता बहिनीलाई पनि हामीले यो हप्ता दुईचोटि भेट्न आएको थियौँ होइन, सुन्दै हुनुहुन्छ है, सुन्न सकिरहनु भएको छ आज? उहाँलाई चाहिँ दुष्ट आत्माले चाहिँ के अरे सताइरहेको अवस्था छ, अनि उहाँ चाहिँ प्रभुलाई खोज्दै हुनुहुन्छ, उहाँको लागि हामी प्रार्थना गर्दैछौँ है। अनि उहाँलाई मैले बताएको थिएँ, तपाईँलाई पनि बताउँछु, किन एउटा व्यक्तिभित्र चाहिँ दुष्ट आत्मा छिर्न सक्छ, किनभने ऊभित्र परमेश्वरको आत्मा छैन, त्यही कारण हो। के चाहिँ एउटा रित्तो घर जस्तो कि, अथवा एउटा भनौँ न मान्छेहरूले के गर्छन्, ओहो यो त जग्गा कसैले पनि बाली नाली गर्दैन, यो त अहिले नै जग्गा हो क्या अरे, यो जग्गा त लिनु पऱ्यो भनेर झन्डा गाड्न थाल्छन् होइन त है, त्यो जग्गा किन कसैको नभएकोले, अब कसैको हो भने त झन्डा गाड्न पाइन्छ, अर्काकोमा पाइँदैन, कसैको नभएपछि चाहिँ सकिन्छ। शैतान पनि त्यस्तै छ, यदि यहाँभित्र रित्तो छ भने परमेश्वरको आत्मा हामीभित्र छैन, अर्थात् हामी परमेश्वरको सन्तान भएका छैनौँ भने शैतानले चाहिँ यहाँ भित्र म पस्न सक्छु भन्ने चाहिँ उसलाई थाहा हुन्छ। तर कुरा के भने, ऊ त्यत्तिकै पस्न पनि सक्दैन, खाली छ भन्दैमा पनि ढोका खुल्ला हुनुपर्छ, पानी छिर्न सक्छ। अनि त्यसैले एउटा अविश्वासी, जो कोही अविश्वासीभित्र दुष्टात्मा त छिरिरहेको हुँदैन, तर अविश्वासी चाहिँ हुनुपर्छ दुष्टात्मा छिर्नलाई, तर उसले ढोका पनि खोल्नुपर्छ। एउटा अविश्वासीले आफ्नो ढोका खोल्न सक्छ, विभिन्न तरिकाले खोल्न सक्छ। एउटा चाहिँ नसालु पदार्थहरू खाएर पिएर चाहिँ उसले आफ्नो ढोका खोल्न सक्छ, किनभने अब पुरा आफ्नो मनलाई उडाइदिएपछि छिर्न सक्छ। अर्को चाहिँ सांसारिक सङ्गीत, रक सङ्गीत, जुन चाहिँ त्यो ढ्याङ 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 गर्ने त्यो सङ्गीत छ नि, ठ्याक्कै झाँक्रीले ठोक्ने ढ्याङ्रो जस्तै छ, अथवा उस्तै उस्तै खालको हो, मनलाई लट्याउने हो, मनलाई लाटो पारेपछि के हुन्छ, छिर्न सक्छ। त्यसैले त झाँक्रीले झाँक्रीले त्यो ढ्याङ्रो ठोक्नुको कारण त्यही हो, तमासो देखाए त होइन, उसले उसले आफूलाई त तयार पारिरहेको, ढोका बोल्दैछु डक 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 गर्दै उसले आफ्नो ढोका बोलिरहेछ, बोलाउँदैछ उसले, अनि आउँछ पनि। अरू तरिकाले पनि योगा, तपाईँले भन्दा योगा त एक्सर्साइज गर्नु नि, अलिकति होइन योगा गरौँ, अब बिहान बिहान योगा गऱ्यो भने राम्रो हुन्छ अरे। कहाँ योगा भनेको हिन्दू एउटा यस्तो खालको क्रियाकलाप हो, त्यो आफूलाई दुष्ट आत्मा बोलाउने क्रियाकलाप हो। अनि तपाईँले त्यस विषयमा राम्रोसँग बुझ्न चाहनुहुन्छ भने एउटा किताब छ, हामीसँग यहाँ छ होला, छ जस्तो, एउटा गुरुको मृत्यु भन्ने किताब छ त्यहाँ, है त्यो किताब पढ्नुहोस्। उसले बेसरी योगा गरेको थियो अनि उसले बताउँछ के भयो उसलाई, उसले राम्ररी जानेको थियो। मूर्ति पूजा यसले पनि दुष्ट आत्मालाई खुल्ला दिन्छ। अर्को चाहिँ यो मूर्ति पूजा, त्यस्तै अरू कुराहरू पनि छन्, टुनामुना तन्त्र मन्त्र जादु यस्तो खालको कुराहरूमा शक्ति खोज्न थाल्यो भने, कता कता सहायता खोज्न थाल्यो, अनि अनि यस्तो विभिन्न तरिकाले चाहिँ आफूलाई खोल्न सक्छ। अनि त्यसैले यहाँ बहिनीलाई पनि घरिघरि मैले भन्दै थिएँ, तपाईँलाई त्यो छोप्न खोज्यो भने चाहिँ लो मलाई छोप्यो भनेर आफूलाई चाहिँ नछोड्नुहोस् है, तपाईँले चाहिँ ढोका बन्द गर्नुपर्छ भनेको मतलब, कम्तीमा तपाईँले प्रभुलाई पुकार्नुहोस् होइन त, गरिरहनु भएको छ, प्रभु मलाई सहायता गर्नुहोस् भन्नुहोस्, गर्नुपर्छ है, नत्र भने त आफूले ढोका खोल्ला जस्तै हो। अब प्रश्न उठ्छ, म भित्र परमेश्वरको आत्मा हुनुहुन्छ कि हुनुहुन्न, म कसरी थाहा पाउन सक्ने, कसरी थाहा पाउने। अब बाइबलले चाहिँ धेरै बताएको छ यसको बारेमा, परमेश्वरको पवित्र आत्मा तिमीहरूभित्र हुनुहुन्छ कि यो तिमीहरूलाई थाहा छैन, यसरी चाहिँ धेरै ठाउँमा सिकाएको छ। अनि यहाँ चाहिँ यूहन्नाले एउटा जाँच दिन्छ, एउटा जाँचले पनि हामीले थाहा पाउन सक्छौँ परमेश्वरको आत्मा हामी भित्र हुनुहुन्छ कि हुनुहुन्न। यो चाहिँ पाँच र छ पदमा बताइएको छ, पाँच पदमा लेखेको छ, तिनीहरू संसारका हुन् यसकारण तिनीहरू संसारकै कुरा गर्दछन् र संसारले तिनीहरूका कुरा सुन्दछ, हामी चाहिँ परमेश्वरका हौँ, जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, जो परमेश्वरको होइन त्यसले हाम्रो कुरा सुन्दैन, त्यसैबाट हामी सत्यका आत्मा र भ्रमको आत्मालाई चिन्छौँ। मुख्य जाँच चाहिँ यहाँ के हो भने, हामी कसको कुरा सुन्छौँ, यो तपाईँको रोजाइ हो, कसको कुरा सुन्ने भन्ने कुरा चाहिँ तपाईँको यहाँभित्र हृदयको रोजाइ हो। कसैले पनि तपाईँलाई कर गर्नै सक्दैन, यहाँ बसेर चाहिँ माइक्रोफोन ठुल्ठुलो गरेर चाहिँ बेसरी त्यो आवाज दिँदैमा त्यो छिर्छ भन्ने छैन, यहाँभित्र म त्यो सुन्दिनँ भन्न सक्छु, गाह्रो होला, टाउको पनि दुख्ला, तर त्यो कर कामले हुने नै भने यहाँभित्र नै म सुन्छु, म यो कुरा लिन्छु, यो म ग्रहण गर्छु यो कुरालाई भन्ने चाहिँ तपाईँको रोजाइ हो। अनि त्यसैले तपाईँको इच्छा शक्तिको कुरा हो यो। संसारमा धेरै विचारहरू अहिले चाहिँ उडिरहेका छन्, धेरै गलत धारणाहरू, सिद्धान्तहरू, मूल्य मान्यताहरू त्यत्तिकै होइन मान्छेहरूको मुखबाट सुनिन्छ, रेडियोमा पुगिरहेछ, पत्रिकामा सुनिन्छ, बसमा हिँड्दा मान्छेले कुरा गरिरहेछ, धेरै खालको गलत विचारहरू, भनाइहरू, कुराहरू, शिक्षाहरू त्यत्तिकै उडिरहेछन् भनौँ। धेरैले पछ्याउँछन्, त्यसको त्यसलाई विश्वास गर्छन्, जस्तो कि धेरैजनाले अहिले के विश्वास गर्छन् भने, स्कुल पढेकाहरूले चाहिँ के सिकाइएको छ र के विश्वास, म आफै पनि त्यस्तै थिएँ, के भने डार्विनको सिद्धान्त चाहिँ सत्य हो, डार्विनवाद भन्छ, चार्ल्स डार्विनले चाहिँ सिकाएको सत्य हो। त्यसैले त्यो विश्वास अनुसार चाहिँ यो पृथ्वी चाहिँ करोडौँ करोडौँ अरबौँ अरबौँ वर्ष पुरानो छ। त्यही खान्छन् धेरै जसले, जस्तो कि अहिले गएर तपाईँले कसैलाई कुरा गर्नुभयो र यहाँ बाइबल कुरा गर्नुभयो अनि तपाईँले भन्नुभयो होइन लगभग 6000 वर्ष अगाडि हो यो संसार सृष्टि भएको भन्दाखेरि तपाईँले यसरी 6000 वर्ष अरे, मैले त पत्रिकामा त कति अरब वर्ष भन्ने पढाएँ क्या हो होइन भनेर भन्छ। उसले त तपाईँको कुरै पत्याउँदैन, उसले त्यो पत्रिकामा लेखेको अनि नाममा चाहिँ विज्ञान भनेर कथित कुरालाई चाहिँ पत्याउँछ। विज्ञान त राम्रो हो तर चार्ल्स डार्विनले सिकाएको क्रम विकासवाद कि मान्छे चाहिँ आफै उत्पन्न भयो अरे, आफै एककोशी जीवबाट विकास हुँदै हुँदै ऊ ठुलो हुँदै गयो अरे, त्यसपछि अनि कसरी यो पानीबाट पुत्र निस्क्यो अरे, अनि पुच्छर बढ्न थाल्यो अरे, अनि त्यसपछि उसको कत्लाहरू त प्वाँखहरू बन्यो अरे, पछि त उड्न थाल्यो अरे, अनि त चरा बन्यो। त्यसलाई चाहिँ अहिले त्यसरी नै विश्वास गर्छन् धेरै जसो मान्छे। अनि त्यसरी गर्दा गर्दा चाहिँ पछि चाहिँ कहाँबाट एउटा बाँदर जस्तो एउटा पशु आयो अरे, अनि कसरी कसरी उसको खुच्छर पनि छोटो छोटो हुन थाल्यो अरे, अनि त्यसपछि त चार खुट्टाको सट्टामा दुईवटा खुट्टामा हिँड्न थाल्यो नि हामी मान्छे बन्यो अरे, यसरी मान्छे आएको हो भनेर विश्वास गर्ने मान्छेहरू धेरै छन्। अनि धेरैले विश्वास गर्छन् तर त्यसको लागि कुनै प्रमाणै छैन। यो त केवल 150-160 वर्ष अगाडि मात्र एउटा किताबमा लेखियो अनि ऊ आफै पनि यो भएकै हो भनेर थाहा थिएन, सायद यसरी भयो होला भनेर लेखेका छन् चार्ल्स डार्विनले। अनि यो पछि यस्तो यस्तो कसैले देखाउन सक्यो भने मेरो यो पुरा परिकल्पना त झुटो साबित भइहाल्छ, झुटो साबित गर्न सकिन्छ भनेर पनि लेखेका छन्। त्यसैले त्यो सत्य तथ्य त होइन तर धेरैले विश्वास गर्छन्। अनि छ नि तपाईँले सोच्नु त्यो विश्वासले के फरक पारेर त्यो दिमागमा राखिसक्यो, होइन त्यो विचारले त्यो कुरा विश्वास गरेकोले धेरै विनाशकारी कुराहरू भइरहेका छन् संसारमा हो र भन्नु हो। जस्तो कि तपाईँ यसो माथि उक्लेर जानुभयो भरतपुर, अनि तपाईँ हाकिम चोक हुँदै हुँदै त्यसपछि चाहिँ पारस बसवाक चोकतिर पुग्नुभयो, त्यो गोलो छ, अनि तपाईँ यसो जिल्ला प्रशासन एकातिर हेर्नुभयो भने एउटा ठुलो बिल्डिङ देख्नुहुन्छ, के हो भने यसो हेर्नुहुन्छ भने त त्यहाँ त गर्भपतन गराउने ठाउँ पो रहेछ, गर्भपतन ठुलो बिल्डिङ छ सरकारी, के गर्छ त्यहाँ बच्चा मार्छ, बच्चा मार्छ कहाँबाट यसो गर्न सके त, किनभने हामी पशु मात्र हौ। चार्ल्स डार्विनले त्यही भन्यो, सबै पशु हामी सबै एउटै जस्तो हो, पशु मात्र हौ, भ्रूण अब भइहाल्छ होइन, कति हुन्छ कति हुन्छ। त्यसैले गर्भपतन जस्तो कुराहरू र थुप्रै अरू कुराहरू, समलिङ्गी कुराहरू धेरै धेरै विनाशकारी, समाजलाई खत्तम पार्ने, मान्छेलाई नाश पार्ने कुराहरू चाहिँ त्यो विचारबाट आउँछ, बुझ्दै हुन्छ। अनि यस्तो धेरै वादहरू छन्, मार्क्सवाद, मानववाद, साम्यवाद, विभिन्न वादहरू छन्, अनि त्यो वादहरूले मान्छे चाहिँ गएर चाहिँ अनेक गर्छ। एकजना मैले चिनेको जवान प्रभुलाई विश्वास गर्ने पनि भन्ने थियो, उसलाई चाहिँ माओवादहरूले समातेछ। ऊ पढे राम्ररी पढ्थ्यो स्कुलमा 9-10 क्लासमा, अनि उसलाई त लगेछ तालिम दिनलाई, त्यसपछि त ऊ त द्वन्द्वमा गयो अनि ऊ मर्यो। आज भएको भए ऊ चाहिँ कति उमेर पुग्थ्यो होला, 32-33 उमेर पुगेको एउटा व्यक्ति हुन्थ्यो होला, तर ऊ सायद 20 वर्ष नपुगिकन नै गोली खाएर मरे। त्यो बादले उसलाई चाहिँ झुरमुरायो अनि ऊ चाहिँ म मेरो ज्यान दिन्छु यो बादको लागि भनेर गयो। त्यसैले यो विचारहरू उसले सुन्यो, हामी के सुन्छौँ त्यो हाम्रो रोजाइ हो। अनि यहाँ त भनेको छ हरेक कुरा विश्वास नगर, जहाँ छ परमेश्वरबाट हो कि होइन, हामीलाई त परमेश्वरले सत्य दिनुभएको छ। सबै झुटहरूको सुरुवात गर्ने चाहिँ शैतान हो, बाइबलमा त्यही भनेको छ, योना 8:44 भनेको छ शैतान चाहिँ झुटको बाबु हो। त्यो भनेको मतलब सबै झुटहरू उसबाटै जन्मिन्छन्, उसैले नै उत्पादन गर्ने हो। अविश्व के अरे अविश्वासीहरूलाई कसरी चिनिन्छ भने सुन्नुहोस् है यहीँ लेखा छ अविश्वासीहरू पाँच पदमा लेखा छ उनीहरूले चाहिँ संसारको कुरा सुन्छ अविश्वासीहरू मात्र होइन अझ झुटलाई नै रोज्नेहरू अविश्वासीहरू कति सुषमा सुनेपछि सुन्छ उनीहरू प्रभुमा आउँछन् तर जो चाहिँ अब पतन हुनेहरू नाश हुनेहरूले चाहिँ के गर्छन् भने उनीहरूले संसारकै कुराहरू सुन्छन् संसारको विचारहरू संसारको दर्शन शास्त्रहरू पाँच पदमा त्यही भनेछ संसारको कुरा सुन्छ एउटा विश्वासी चाहिँ कसरी चिनिन्छ त अथवा सत्य खोज्ने व्यक्ति कसरी चिनिन्छ एउटा साँचो विश्वासीको चरित्र चाहिँ फरक छ उसले चाहिँ परमेश्वरको वचन सुन्छ भनेछ यही नै हो फरक परमेश्वरको वचन सुन्छ यहाँ छ पदमा यसरी ल्याएको छ उसले जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ हाम्रो भन्नाले यो लेख्ने यूहन्नाको कुरा सुन्छ र यूहन्ना लगायत अरू प्रेरितहरू जसलाई प्रभु येशूले अधिकार दिनुभयो नि पत्रुस अघि अध्ययन गऱ्यौँ प्रेरितहरूलाई परमेश्वरले आधिकारिक रूपमा आफ्नो वचन दिनुभयो भविष्य वक्ताहरूद्वारा परमेश्वरले पुरानो नियम लेखाउनु भयो आधिकारिक रूपमा दिएको परमेश्वरको वचन सुन्छ त्यसैले साँचो विश्वासीलाई चिन्ने तरिका चाहिँ के रहेछ भने ऊ चाहिँ परमेश्वरको वचनको अधिकार मुनि आफूलाई चाहिँ राख्छ त्यो रोजायो रोजायो तपाईँले रोज्नुभयो मैले रोजेको कसैले तपाईँलाई कर्काप गरे होइन मलाई गरे होइन मैले सुने मैले यो चाहिँ सत्य हो म चाहिँ यसको पछि लाग्छु म प्रभु येशूलाई लिन्छु म चाहिँ उहाँलाई विश्वास गर्छु भनेर मैले आफ्नो जवान अवस्थामै रोजेँ तपाईँहरूले पनि कतिले रोजिसक्नु भयो कोही कोहीले रोज्नु बाँकी छ ढिलो नगर्नुहोस् प्रभु येशूले चाहिँ के भन्नुभयो भने एकचोटि मसँग पल्टाउनु राम्रो हुन्छ यहाँ चाहिँ यूहन्ना दस अध्यायमा यूहन्ना दस अध्याय यूहन्ना दस अनि छब्बिस र सत्ताइस पद यूहन्ना दसको छब्बिस र सत्ताइस पद यहाँ पनि प्रभु येशूले छुट्याउनुहुन्छ विश्वास गर्नेहरू नगर्नेहरू कसरी यहाँ छब्बिस पदमा प्रभु येशूले भन्नुभयो तर तिमीहरू विश्वास गर्दैनौ त्यहाँ चाहिँ उहाँको वरिपरि मान्छेहरू भेला भएछ उहाँलाई विभिन्न खालको प्रश्नहरू सोध्ने त्यहाँ विरोधीहरू पनि छन् प्रभुले भन्नुहुन्छ तिमीहरू विश्वास गर्दैनौ किन किनभने मैले तिमीहरूलाई भने चाहिँ तिमीहरू मेरा भेडाहरूमध्येका होइनौ मेरो बगाल होइन सत्ताइस पद मेरा भेडाहरूले मेरो स्वर सुन्छन् अनि म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछ हो यो रहेछ होइन त कसरी एउटा साँचो विश्वासीलाई चिनाउने लक्षण चाहिँ के रहेछ भने उसले प्रभुको वचन सुन्दो रहेछ उसले मेरो स्वर चिन्छ के अरे मेरो स्वर सुन्छ प्रभुको वचन सुन्छ भनेको यो अनि मलाई पछ्याउँछ त्यसैले म तपाईँलाई सोध्न चाहन्छु है एउटा विश्वासीको दिन प्रतिदिन एउटा साँचो प्रभुको जनको खोजी चाहिँ के हुनुपर्छ भने ल एउटा विषय आइपुग्यो होइन ओहो होइन यो के गर्ने अनि मेरो खोजी के हुनुपर्छ भने यसको बारेमा परमेश्वरले के भन्नुभएको छ उहाँको स्वर सुन्छु म उहाँको कुरा जान्न चाहन्छु यसको विरुद्धमा के भन्नुभएको छ अनि त्यो टुङ्ग्यो फेरि भोलि ओहो अर्को कुरा आयो फेरि मेरो खोजी के हुनुपर्छ अब यसको बारेमा चाहिँ परमेश्वरले के भन्नुभएको छ त्यो चाहिँ हाम्रो खोजी हुनुपर्छ अनि हामी पढ्छौँ बुझ्छौँ सुरक्षित हुन्छ विजय हुन्छ त्यसपछि त हामी अरूलाई पनि मद्दत गर्न सक्छौँ होइन वचनमा यो लेखेछ भनेर अरूलाई सहायता गर्न सक्छौँ खै कुन्नी भन्ने हुँदैन है त्यसैले तपाईँलाई कुनै परिस्थिति आइपर्दा होस् कहिले पनि भएको थिएन यस्तो त के गर्ने कुनै समस्या पर्दा किन नहोस् के गर्ने होला कुनै प्रश्न उठ्यो तपाईँलाई है अनि तपाईँको खोजी चाहिँ हुनुपर्छ परमेश्वरको वचनमा के भनेछ ल अनि तपाईँ खोजी गर्दै जाँदाखेरि त पाउनु भयो, सायद तपाईँ आफै पढ्दाखेरि प्रार्थना गर्नुभयो अनि कतिपल्ट प्रभुले त्यसै देखाउनु, अथवा प्रचारमा तपाईँले ओहो मेरो प्रश्न त्यही थियो आज त्यो प्रचारमा मैले सुने, अथवा तपाईँ सल्लाह लिन जानुभयो भने त्यो अति राम्रो हो, बुद्धिपूर्ण सल्लाह लिएर चाहिँ हाम्रो युद्ध गर्नुपर्छ भनेर छ। अनि सल्लाह लिन जाँदाखेरि चाहिँ तपाईँलाई देखाएँ भाइ अथवा बहिनी यसो हो कुरा, अब कुराहरू छ तपाईँले के गर्नुहुन्छ, खुसी साथ हो यो प्रभुको वचन हो भनेर आफूलाई यसको अधीनमा सुम्पनुहुन्छ कि तपाईँले चाहिँ ओहो मैले खोजे जस्तो जवाब त भएन है बुझ्नुहुन्छ है मैले त त्यस्तो जवाबमा आइदियोस् भन्ने ठानेको सोचेको, अब त्यो चाहिँ के भयो भने तपाईँ खास परमेश्वरको वचन खोजेको होइन, तपाईँले खालि आफ्नो कुरालाई चाहिँ समर्थन गर्ने एउटा पद खोजेको, यसो त त्यही भइरहेको छ। अब जुन बाइबलमा नभएको कुरा चाहिँ प्रमाणित गर्न खोज्दै थियो एउटा व्यक्तिले, या छँदै छैन भने अनि कहाँ छ होला छ छैन जुन बेला भेटाउँदै थियो मलाई भन्नुहोस् है। त्यसैले हामीले चाहिँ आफ्नै कुरालाई समर्थन गर्नलाई बाइबललाई त्यसरी प्रयोग गर्ने परमेश्वरको वचनलाई बोल्न दिने हो हाम्रो परिस्थिति समस्या हाम्रो साँचो इत्यादिमा, त्यसले हामीले चाहिँ बहाना बनाउन नखोजौँ परमेश्वरको वचनबाट उम्किनुलाई। यो नै जाँच हो, यो नै जाँच हो, जसले परमेश्वरलाई सुन्छ उसले हाम्रो कुरा सुन्छ भनेको परमेश्वरको आधिकारिक प्रेरितहरूद्वारा दिएको वचन नयाँ नियम अनि भविष्यवक्ताहरू दिएको पुरानो नियम यो वचनहरू सुन्छ अनि मान्छ भन्ने भयो, यही नै जाँच हो तपाईँभित्र चाहिँ परमेश्वरको आत्मा हुनुहुन्छ कि हुनुहुन्छ। साँच्चै खास परमेश्वरको जनहरूलाई यसरी नै मैले चिन्छु, मलाई जाँच्न सजिलो छ, त्यो व्यक्तिगत जाने अनि परमेश्वरको वचन सुनाउने अनि यसै हेर्ने सुन्छ कि सुन्दैन सजिलो छ जाँच्न, अनि त्यहाँबाट थाहा हुन्छ त्यो व्यक्ति चाहिँ साँचो विश्वासी हुन्छ होइन। जहाँ चाहिँ यो प्रियहरू तपाईँ कसको कुरा सुन्नुहुन्छ, संसारको कि परमेश्वरको वचन, तपाईँ कसको कुरा सुन्नुहुन्छ भन्ने कुराले चाहिँ तपाईँ कसको हो भन्ने देखाइरहेको छ। ढिलो नगर्नुहोस् ख्रिस्टका आउनलाई, अनि उहाँ सर्वोत्तम हुनुहुन्छ, सर्वोच्च हुनुहुन्छ, तपाईँलाई प्रेम गर्नुहुन्छ, तपाईँलाई वास्ता गर्नुहुन्छ, तपाईँको लागि सबभन्दा राम्रो योजना उहाँको छ, मेरो लागि पनि छ। अनि हामी नयाँ विश्वासी हुँदाखेरि चाहिँ अलमल पार्ने कुराहरू आउन सक्छन् है, अनि परमेश्वर केही कुराहरू हामीलाई लिन हामी ढिला सुस्ती गर्नु पनि सक्छ साँचो विश्वासी भएर पनि, तुरुन्तै हामीले सबै कुरा नगर्न सक्छ, हामी शारीरिक तरिकाले चाहिँ दृष्टिकोण राख्न सक्छ एउटा साँचो विश्वासी पनि, तर सधैँ त सक्दैन, वार कि पार हुन्छ। त्यसैले प्रियहरू अगाडि बढ्नुहोस् र आउनुहोस् हामी एउटा भजन गाएर हाम्रो आजको सभा अन्त गर्नेछौँ।